الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أفمن شرح الله صدره للإسلام فهو على نور من ربه سبحان ربك رب العزة عما يصفون والسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. دنیا کے بادشاہوں کو دیکھا، ان کا ایک دستور ہے، جب وہ کسی بندے کو کسی کام کے لیے متعین کرتے ہیں، اسائنمنٹ دیتے ہیں، اس کام کو کرنے کے لیے جن چیزوں کی ضرورت ہوتی ہے ان کو بھی ارینج کرتے ہیں. چلو بادشاہوں سے تو ہر ایک کا واسطہ نہیں پڑتا، لیکن ہم جو جاب کرتے ہیں تو ہم اپنے امپلائر کو تو دیکھتے ہی ہیں. اگر وہ کسی سے کمپیوٹر ورک لینا چاہتا ہے تو اس کو کمپیوٹر لے کے دیتا ہے. اگر کوئی کام ایسا ہو کہ جس میں ڈرائیونگ کرنی ہو تو گاڑی لے کے دے گا، بغیر گاڑی کے تو کام نہیں ہو سکتا. اگر وہ کام اس قسم کا ہے، کوئی ڈلیوری کرنی ہے، کوئی چیز پک اپ کرنی ہے، اس کو کہے کہ ڈلیوری کرو، پک اپ کرو، گاڑی نہیں ہے، وہ کہے گا کام کیسے کروں، کمپیوٹر چاہیے، ڈیسک چاہیے، لائٹ چاہیے، جگہ کی صاف ستھرا ہونا، اور اگر کسی اسسٹنٹ کی ضرورت ہے تو اسسٹنٹ چاہیے. یعنی یوں سمجھو کہ بھئی جو بھی کام کرنا ہے، اسائنمنٹ جو ملی ہے اس کے لیے، کام کو کرنے کے لیے جو بھی ریکوائرمنٹ ہے وہ امپلائر اپنے امپلائی کو ارینج کر کے دیتا ہے. بادشاہ جو ہے، ملک کا پریزیڈنٹ، اگر کسی کو کوئی اسائنمنٹ دیتا ہے، مثلاً پولیس ہے ڈپارٹمنٹ، اب پولیس ڈپارٹمنٹ کی اسائنمنٹ کیا ہے کہ بھائی ملک کے اندر چور جو ہے وہ تنگ نہ کریں، لوگ جو ہیں وہ سڑک پر جو ڈرائیونگ ہے وہ صحیح طرح سے کریں. تو لہٰذا ٹریفک لائٹس کا لگانا، پولیس کو گاڑیاں دینا، الارم والی اسپیشل گاڑیاں، تاکہ جو بندہ گڑبڑ کر رہا ہے اس کو پکڑ لے، اس کو ٹکٹ لگائے، یہ سارا کا سارا نظام وہ پولیس والوں کو دیکھتی ہے گورنمنٹ، مطلب پولیس کا کام ہو ہی نہیں سکتا. بات سمجھ میں آئے گی نا؟ بالکل اسی طرح اللہ تعالی نے دنیا میں ہدایت کو عام کرنا ہے، سمجھ آئے گی نا؟ تو لہذا ہدایت کو عام کرنے کے لیے اللہ تعالیٰ نے انبیاء کا سلسلہ بنا دیا. ایک طرف سے اگر شر تھا شیطان کی طرف سے، تو دوسری طرف ہدایت کو پھیلانے والے 1,24,000 انبیاء وقتاً فوقتاً آتے رہے، جس کی وجہ سے الحمدللہ ہدایت دنیا میں پھیلتی رہی، ورنہ تو شر ہی شر پھیل جاتا. پھر جب پیغام مکمل ہو گیا، آخری آیت بھی نازل ہو گئی، اور نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ سے شہادت لے لی، انگلی اٹھا کے اللہ کو بھی کہہ دیا آج کام مکمل ہو گیا ہے، جو پیغام لایا تھا میں نے پہنچا دیا، انبیاء کا سلسلہ ختم ہو گیا، کیونکہ وحی کی اب ضرورت نہیں رہی. قیامت تک کے لیے اب ایک نظام بنانا تھا، وہ بن گیا، قرآن و حدیث کی صورت میں آ گیا، اب اس کے اوپر عمل کرنا ہے. نظام آ چکا، نہ جبریل علیہ السلام نے اب آنا ہے جی، تو لہذا پھر کون آئیں گے؟ وارث الانبیاء آئیں گے. اس قرآن کو اسی طرح پڑھایا جائے گا جس طرح سے یہ نازل ہوا. جیسے اللہ کے نبی صلی اللہ علیہ وسلم نے جبریل علیہ السلام سے سنا، آپ صلی اللہ علیہ وسلم کے جو ہے زبان مبارک سے صحابہ نے سنا، صحابہ سے تابعین، تبع تابعین اور امت کے تمام صلحاء اس قرآن مجید کو اسی طرح پڑھتے ہوئے آج ہم تک پہنچا دی. ایک قاری صاحب پڑھا رہے ہوتے ہیں، ان کو اندازہ نہیں ہوتا کہ 1400 سال سے یہ نعمت جو آ رہی ہے اس کو میں آگے ٹرانسفر کر رہا ہوں. سبحان اللہ، کتنی بڑی بات ہے. اسی طرح قرآن کا جو حکمت ہے، فہم ہے، سمجھ ہے، انڈرسٹینڈنگ ہے، یہ بھی علماء کرام جو ہے ان کو بتاتے ہیں، آگے جنریشن آپ کی جنریشن لوگوں کو چلتا رہتا ہے. لیکن بھائی علم حاصل کرنا ایک کام، اس کے ساتھ جو ہے دل کی کیفیت کا ہونا دوسرا کام، یہ بھی تو محفوظ ہونا چاہیے تھا. تو اس کا بھی ایک نظام اللہ نے بنا دیا. نبی اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث مبارک کا مفہوم کہ میرے سینے میں جو کچھ تھا میں نے اس کو ابو بکر کے سینے میں داخل کر. اب یہ سینہ بسینہ ایک نعمت ہے جو ٹرانسفر ہو رہی ہے. جس طرح دین کے علم حاصل کرنے کے لیے مدارس کا قائم ہونا ضرورت ہے تاکہ قرآن و حدیث کو سمجھا جائے، فکر سمجھا جائے، عمل کیا جائے، علماء کا جو ہے ایک نظام ہے، کتابوں کی ترتیب ہے، اس کو الحمدللہ 1400 سال سے کیا جا رہا ہے، کوئی مسئلہ نہیں ہے، سب کو نظر آتا ہے، کتابیں پڑھائی جا رہی ہیں. اور اسی طرح وہ کیفیات جس سے انسان کو ہدایت مل سکتی ہے اور اس کا دل اللہ کی یاد اور محبت، جو قرآن مجید میں جس کا حکم دیا گیا ہے کہ اللہ تعالیٰ سے محبت بھی کرو، اللہ تعالیٰ کی یاد دل میں پیدا کرو، اللہ تعالیٰ سے خوف بھی رکھو، ہے جی تقوی کو بھی اختیار کرو، اور یہ ساری چیز جو ہے یہ خانقاہوں کے ذریعے سے آج تک پہنچ گئی ہے. ماشاء اللہ، تو مسئلہ نہیں ہے، سمجھ آ رہی ہے بات، ہے نا؟ تو الحمدللہ بالکل اسی طرح یہ خانقاہوں والے جو ہے، جس طرح مدرسے والوں کو اللہ تعالیٰ نے اس نظام کو چلانے کے لیے مدد فرمائی، غیر مدد کی تو نہیں چلتا، ان کو وہ یاداشت اللہ نے عطا فرمائی، وہ سمجھ عطا فرمائی، جس سے وہ اس کو پڑھاتے ہیں، بتاتے ہیں، ظاہری علوم ہیں، ان کو اس کو سمجھاتے ہیں، سکھاتے ہیں، اس کے لیے قاعدہ بنتا ہے، کتابیں چھپتی ہیں، اس کے لیے پورا سسٹم بنا ہے، علوم کے فنون پڑھائے جاتے ہیں، تب جا کے وہ علم سمجھ میں آتا ہے. اسی طرح جس طرح ایک عالم دین کو جب مدرسے میں جو ہے جاب دی جاتی ہے تو اس کو جو ہے اس کی جگہ کا ہونا، اس چوکی کا ہونا، طلباء کا ہونا، کتابوں کا موجود رہنا، ہے جی کمرے کے اندر صاف ستھرا ہونا، جو ظاہری چیزیں ہیں ساری کی ساری وہ اویلیبل کی جاتی ہیں الحمدللہ. اسی طرح اب اگر سینہ بسینہ ایک علم حاصل کرنا تھا خاموشی کے ساتھ، جس کو عام زبان میں کہتے ہیں فیض ٹرانسفر کرنا ہے، تو مشائخ کو یہ نعمت ملی ہوگی تو آگے ٹرانسفر ہوگا، اگر یہ نعمت ہی نہیں ملی ہوئی ہے جی تو جواب دے دی اور دیا کچھ بھی نہیں ہے، بھائی اس کو کرنا کیسے ہے، اس کا مطلب عجیب سا ہو گیا کہ بھائی آپ نے جواب دے دی اور کہا کمپیوٹر نہیں ہے. جی کیا جی ہو سکتا ہے کہ ایک ہو شیخ، اس کو کسی جو ہے کامل شیخ نے جو ہے اجازت دی ہو اور وہ آگے جو ہے اس فیض کو ٹرانسفر ہی نہ کر سکتا ہو، پسیبل نہیں، پھر تو نظام ختم ہو جائے گا، پھر تو نظام ختم ہو جائے گا. لہذا ایک چیز ہے جس کو کہتے ہیں فیض کا ٹرانسفر ہونا. یہ فیض کیسے ٹرانسفر ہوتا ہے؟ شیخ کی صحبت سے ملتا ہے. یہ کیا چیز ہے؟ یہ ایک نور ہے جو ایک سینے سے دوسرے سینے میں داخل ہوتا ہے، جس کے ذریعے سے جو ہے وہ تمام اسباق، وہ لطائف جس کو کہا جاتا ہے، وہ جو ہے انسان آہستہ آہستہ طے کرتا ہے. پہلا سبق دیا، پھر دوسرا سبق ملا، پھر تیسرا ملا، پھر چوتھا ملا، حتیٰ کہ اس کو کامل بنانا جو ہے شیخ جو ہے اپنے آپ کو اس کی محنت میں لگاتا ہے. شیخ کی خواہش ہوتی ہے کہ میرا ہر خالق جو ہے وہ کامل بن جائے. لیکن بھائی دیکھو آپ کی اپنی اولاد ہوتی ہے, سارے تو کامل نہیں بن جاتے نا, آپ کوشش بھی کرتے ہیں لیکن جو ہے ہر ایک اپنا نصیب ہوتا ہے. ماں باپ تو اپنی اولاد کو ایک جیسا پال لو جی, اب کوئی کتنا حاصل کر گیا کوئی کتنا حاصل کر گیا, نصیبوں کی بات ہے جی. لیکن شیخ جو ہے ایسے فیض برساتا ہے جیسے کسی علاقے میں بارش برستی ہے, وہ نہیں دیکھتی کہ یہ بارش کہاں پڑ رہی ہے. وقت کیا ہوتا ہے, کسی کا پیالہ سیدھا ہوتا ہے کسی کا پیالہ الٹا پڑا ہوتا ہے جی, کسی کا پیالہ چھوٹا ہوتا ہے کسی کا پیالہ بہت بڑا ہوتا ہے, کہیں پر پول بن جاتے ہیں پانی اتنا اکٹھا ہو جاتا ہے, اور کہیں ایک کپ رکھا ہو تو اس کپ کے اندر پانی اکٹھا ہو جاتا ہے, وہ کپ کا پانی اور یہ پول کا پانی. ایسے بھی تو وہ ہے نا لیکس جو پانی کہاں سے لیتی ہے, بارش سے لیتی ہے, وہ لیکس بن جاتی ہیں. اب کہیں جی فلاں اتنا ترقی کر گیا, فلاں جو ہے کپ لے کے بیٹھا ہوا ہے, تو بھائی اپنا اپنا نصیب ہے. بارش برس رہی ہوتی ہے وہ سب پہ ایکولی چل رہی ہوتی ہے, لینے والے کے اوپر ڈیپینڈ کرتا ہے. اگر لینے والا جو ہے لینا ہی نہ چاہے, جس کا پیالہ ہی الٹا ہو, جیسے ابو جہل کا پیالہ الٹا تھا, نبی اکرم صلی اللہ علیہ وسلم رحمت للعالمین کتنا فیض ہوگا, کتنی برکت ہوگی, کیسی بارش ہوگی موسلا دھار, وہ نہیں جی انہوں نے صحابہ کے قلوب کو سیکنڈوں میں بھر دیا, صحابہ کے قلوب کو سیکنڈوں میں بھر دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک نظر فرمائی اور وہ صحابی بن گیا, کل نجوم ہو گیا, چمکتا وہ ستارہ بن گیا, اور ابو جہل اسی گلیوں میں پھرتا تھا کچھ بھی نہ پایا, ابو جہل رہا. اس لیے کہ پیالہ ہی الٹا ہے, کوئی شیخ کی صحبت میں 10 سال آتا رہے اور وہ اپنا پیالہ الٹا رکھے تو کبھی بھی نہیں کرے گا, ماشاء اللہ پھرتا رہے گا, شاید کیا کرے گا, پیالے کو سیدھا کرنا پڑے گا, ہے نا. اب بتاؤ, ایک بات میں نے بتائی کہ فیض کیا ہوتا ہے, یہ ایک نور ہے جو شیخ کے قلب سے نکلتا ہے, بارش کی طرح برستا ہے. اور اس کو دوسرے الفاظ میں یوں سمجھو کہ جیسے آج کل کے حساب سے ریڈیو اسٹیشن سے براڈ کاسٹ ہوتی ہے, پوری ہوا کے اندر یہ براڈ کاسٹ چلی جاتی ہے. اب ڈیپینڈ کرتا ہے کس نے اپنے ریڈیو کو ٹیون اپ کر دیا اس اسٹیشن کے اوپر, جس نے ٹیون اپ کیا اس کو ساؤنڈ آ گئی. ایک بزرگ کہتے تھے میں اپنی پوری توجہات دیتا ہوں لیکن مجھے ایسا لگتا ہے کہ جیسے ٹکرا کے واپس آ رہی ہے, بعض لوگوں کے قلوب ایسے ہوتے ہیں کہ وہ مجھے واپسی جواب دیتے ہیں کہ ہمارے دل میں اس کی کوئی جو ہے گنجائش ہی نہیں ہے, ضرورت ہی نہیں ہے. ایسے ٹکرا کے وہ قلوب سے واپس آ جاتی ہے کہ جیسے انوانٹیڈ ہوتا ہے, جیسے بندہ ڈور ناک کرتے رہو جواب ہی نہیں آتا. بعض قلوب ایسے ہوتے ہیں, آپ دیکھو نا اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی تو آخر ابو جہل کو توجہ دی ہوں گی نا, اللہ اکبر, لیکن وہ انوانٹیڈ قلب تھا, چاہتا ہی نہیں تھا کہ وہ چیز اندر داخل ہو جائے, کلوز کیا ہوا تھا جی. جیسے آنکھوں پہ پردے, کانوں میں جو ہے وہ آواز ہی نہیں آتی اور دل کے اوپر مہر لگی ہوئی ہے, بند ہوا ہوا ہے دل, اور کچھ بھی نہیں پتہ چلتا ہے. تو اب دیکھو کہ بھائی لوگ کہتے ہیں جی ہم ترقی تو کرنا چاہتے ہیں, ہم بیزی بہت ہیں. اکثر جو مسئلہ ہوتا ہے وہ کیا ہوتا ہے, سالکین بیزی بڑے ہوتے ہیں بھائی, ماشاء اللہ بیزی بہت ہوتے ہیں نا. حضرت بھی فرماتے ہیں 20 سال ہو گئے مجھے ذکر مراقبہ کرتے ہوئے اور کوئی دن بھی میرا ایسا نہیں گزرا جس میں نے دنیاوی کام نہ کیا. जी अभी काम भी चल रहे हैं, ऐसे तो नहीं है कि वो गार में बैठ गए हैं, है जी ऐसे तो नहीं है। जब ये मजलिस में बात की तो फरमाया कि 20 साल हो गया मुझे जिक्र मुराकबा करते हुए, ऐसा नहीं मेरा दिन कोई भी गुजरा जिसमें मैंने दुनिया का कोई काम ही नहीं किया हो। दुनिया के काम भी चलते हैं और जिक्र मुराकबा भी चलता है, याद इलाही चलती रहती है, खत्म नहीं होती। इसके लिए ये नहीं है कि हमने काम काज समेट के एक दफा बैठ जाना और फिर याद इलाही करनी है, ऐसा नहीं होता, बल्कि याद इलाही करते हुए दुनिया के काम भी करने हैं। अब अगर कोई भाई गाफिल है जी, उसको भाग नहीं जाना चाहिए, दिल बर्दाश्त नहीं हो जाना चाहिए, बल्कि और क्या करना चाहिए, अपने शेफ से और ज्यादा चिपक जाना चाहिए ताकि वो तवज्जा मिल जाए जिससे दिल की दुनिया बदल जाए। लेकिन मसला एक और भी अटका होता है कि भला कोई गंदे बर्तन में दूध डालता है, नहीं डालता। तो अगर दिल जो है गुनाहों की वजह से गंदा कर दिया, या यूं समझे बर्तन में सुराख कर दिया, ये गुनाह जो है ना सुराख कर देते हैं कल्ब के अंदर, फैज जा रहा है और दूसरी तरफ से निकल रहा है, फैज जा रहा है निकल रहा है, भरता ही नहीं है, लीकेज है ना इसमें, तो अब क्या करेंगे। तो भाई एक तो है गुनाहों के सुराख बंद करने, अब गुनाहों के सुराख बंद करने का तरीका आसान, बैठ के अपने तन्हाइयों में सोचो कि मैं क्या गलतियां कर रहा हूं। अगर तो खुद समझ में आ गए हैं अल्हम्दुलिल्लाह, नहीं समझ में आ रही अटके हुए हैं शेख के सामने आके खोलो, जनाब मैं ये करता हूँ, मेरी सुबह से लेकर शाम तक की ये तरतीब है, बताओ मैं क्या करूँ, शेख बता देगा तुम इधर उधर। लेकिन ये भी नहीं कि आके ड्रामा करो कि जनाब मैं तो बहुत अच्छा नेक आदमी हूँ, कई लोगों के पास बड़ी स्टोरियां होती हैं और कई लोग तो रात के अपने ख्वाब भी बड़े प्यारे प्यारे सुनाते हैं और जो गड़बड़ बात होती है उसको चुप कर जाते हैं। ये चक्कर निकलाना है, ईमानदारी के साथ अपने आप को खोलो और दिल में सच्ची तौबा करो, दिल में सच्ची तौबा करो कि भाई अगर गुनाह किए हैं कर चुके तो भाई माफी मांगो, ये अल्लाह मुझे माफ कर दे, रो इस बात पर, अगर तरक्की चाहते हैं तो भाई माफी मांगो। अल्हम्दुलिल्लाह हमारे सिलसिले के अंदर तो कितनी अच्छी बात है कि सुबह शाम ही अस्तग़फ़ार रख लिया, अब अस्तग़फ़ार की तस्बीहा पढ़े, जो आ भी नहीं रहा तो भाई क्या करें फिर, है जी जो आ भी नहीं है तो भाई अस्तग़फ़ार की तस्बीह तेरे शाम पढ़नी है, कोई बातें ऐसी रिक्कत वाली पैदा करनी है, अपने आप को पुश करना है, अपनी मौत को सोचना है कि मैंने एक दिन मर जाना है, इसको बैठ के सोच के आंसू बहाओ कि मौत हकीकत है, कब्र में जाना हकीकत है, हशर के दिन दोबारा खड़ा होना हकीकत है। लोग इसको हकीकत नहीं समझते, मैं आपको बता रहा हूं, अगर हम एक लम्हे के लिए इसको हकीकत समझ लें हम उसकी तैयारी में लग जाए, ये मुमकिन ही नहीं है कि इंसान को यकीन आ जाए कि मुझे वाकई मौत आनी है और मैंने अल्लाह के यहाँ पेश होना है, तो बंदा उसकी तैयारी ना करे। यार आप बताओ किसी को मुकदमा हो जाए, कोई समन आ जाए, है जी, तो आप बताओ उसकी तैयारी करेगा कि नहीं करेगा, वो ये फिक्र में लगेगा कि नहीं लगेगा। क्या हमें कुरान मजीद ने नहीं बता दिया क्या कि एक दिन आएगा कि तुम खुदा के सामने पेश किए जाओगे। ये फिक्र लाहक हो जाए तो भाई फिर इंसान सुभान अल्लाह हद उठाता है। सिलसिला आलिया नक्शबंदिया में मोहब्बत शेख को बहुत ज्यादा अहमियत हासिल, शेख से मोहब्बत हो जाए ना सुभान अल्लाह, ये बड़ी प्यारी बात है, इसका बहुत ही फायदा है। क्योंकि ये शेख से मोहब्बत होना क्यों जरूरी है, क्यों बार बार कहते हैं कि शेख से मोहब्बत करो, शेख से मोहब्बत करो, इसलिए कि मोहब्बत सचमुच तो अल्लाह ताला से करनी है और अल्लाह ताला के लिए جو ہے پھر اللہ کی مخلوق سے محبت کرنی ہے, نبی اکرم صلی اللہ علیہ وسلم سے محبت کرنی ہے نا. لیکن نہ ہم نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو دیکھا نہ وقت گزارا ہے جی, تو ہم نے کس کو دیکھا؟ ہم نے اپنے شیخ کو دیکھا ہے نا. تو اب جیسے ایک بچہ ہوتا ہے وہ ماں کو دیکھتا ہے, ماں اس کو روٹی کھلا رہی ہے, اس کو صفائی کرتی ہے, اس کو کپڑے پہناتی ہے, اس کی خدمت کرتی ہے, وہ سمجھتا ہے کہ ماں مجھے روٹی کھلا رہی ہے. حالانکہ روٹی کون کھلاتا ہے؟ اللہ. اس کی زندگی کی ساری ضرورتوں کو بظاہر کون کر رہا ہے؟ ماں کر رہی ہوتی ہے, لیکن اصل میں اللہ تعالی. اسی طرح ایک بندہ جو ہے وہ ہدایت کی زندگی گزارنا چاہتا ہے, رب کو راضی کرنا چاہتا ہے, اللہ نے اس کی نشو نما کے لیے, اس کی نرشمنٹ کے لیے شیخ کو بنا دیا. بندے نے کہا ایک دن الصراط المستقیم, اللہ مجھے سیدھے راستے پہ چلا دے. اب سیدھے راستے پہ چلانے کے لیے بھائی جبریل علیہ السلام آئیں گے؟ نہیں. کون آئے گا؟ کون سمجھائے گا جس نے شہر میں سنسیریٹی سے ہدایت کو مانگا, اللہ نے اٹھا کے اس کو اس کے شیخ کے ساتھ جوڑ دیا. لو بھائی تم نے مانتا ہے, تمہیں ایک جو ہے ایسا رہبر رہنما دے دیتے. جس بچے نے دل کی گہرائیوں سے کہا اللہ میاں میں حافظ بن جاؤں, اللہ نے اس کو کسی حافظ کے ساتھ جوڑ دیا. اس پروگرام میں اس کو داخلہ مل گیا. کسی نے کہا اللہ میاں میں جاننا چاہتا ہوں تیرے اس قرآن میں کیا فرمان ہے, کیا کہا, اللہ نے اس کو کسی مدرسے سے جوڑ دیا. لے بھائی تو جاننا چاہتا ہے, تجھے مدرسہ مل گیا. کسی نے کہا اللہ میں تو تیری محبت میں گرفتار ہونا چاہتا ہوں, تجھ سے پیار کرنا چاہتا ہوں. اللہ نے اس کو کسی اپنے اللہ والے کے ساتھ جوڑ دیا. اب جب یہ اس سے جڑ گیا تو اس کو جو ہے اب وہ مزہ آنے لگا. تو یہ اب جس سے اللہ کی محبت ملی تو بھائی اس سے محبت کرنا نیچرل ہے نا, ہے نا, نیچرل سی بات ہے. تو لہذا شیخ کی محبت حقیقت میں اللہ کی محبت ہے, نبی اکرم صلی اللہ علیہ وسلم کی محبت ہے. یہ علیحدہ چیز نہیں ہے, یہ اس کا پارٹ ہے. اللہ نے کہا کہ بھی میرا بھی شکر ادا کرو, ماں باپ کا بھی شکر ادا کرو. حالانکہ ماں باپ کا شکر کیوں کرے بھائی, اللہ میں دیتے تو سب کچھ آپ ہے, لیکن کیونکہ ماں باپ کو ذریعہ بنا دیا, اللہ نے فرمایا ان کا بھی شکر ادا کرو کیونکہ وہ ذریعہ بنے. اچھا دیکھو کہیں گرمی پڑ رہی ہو بہت زبردست قسم کی ہے جی, بارش بھی نہ ہوتی ہو, گرمی بڑی پڑ رہی ہو, بادل آ جائے اور جناب ہوا ٹھنڈی چلنے لگ جائے, بندے کے منہ سے نکلتا ہے الحمدللہ. بادلوں کو دیکھ کے خوش ہوتا ہے اللہ تو نے بادل بھیج دیا, بادلوں پہ اس کو شکر گزاری کرنے کو جی چاہتا ہے. حالانکہ بھائی بادل تو کچھ بھی نہیں کر سکتا, اللہ چاہے گا تو وہ بھی برسائے گا وہاں پر, اللہ نہیں چاہے گا تو وہاں پر کوئی رین نہیں ہوگی, کچھ بھی نہیں ہوگا. ایسے بھی ہوتا ہے بادل آتے ہیں اور چلے بھی جاتے ہیں تو بارش نہیں برساتے, لیکن بندے کا دل تو خوش ہو رہا ہوتا ہے کہ الحمدللہ بارش برسے گی. اب تو بارش تو اللہ دیں گے, لیکن شیخ جو ہے اسی طرح اس کو اس کا مل جانا اور اس سے محبت کا ہو جانا, یہ بس یوں سمجھو ڈور اوپن ہو گیا, اب ہمیں اللہ تعالیٰ کی محبت مل جائے گی, نبی صلی اللہ علیہ وسلم کی تباہ مل جائے گی, ہے نا. اس پہ بھی بندے کو شیخ سے محبت ہو جاتی ہے. سبحان اللہ. آج کل لوگ آتے ہیں اللہ والوں کے پاس اور اس انتظار میں بیٹھے رہتے ہیں کہ ہم کوئی کرامت دیکھیں, کمال کر کے دکھائیں, شیخ کی صحبت میں کمال ہونا چاہیے. یہ تماشا دیکھنے والے لوگ ہیں, ایسے لگتا ہے کسی میجیشن کے پاس آئے ہیں, تو وہ تماشا دیکھنا چاہتے ہیں, شیخ کو بھی سمجھتے ہیں تماشا دکھائے گا. بھائی اس تماشے کی کیا ضرورت ہے؟ یہ کیوں نہیں دیکھتے کہ شیخ کے پاس آئے اور ہماری کتنی اصلاح ہوئی, ہمیں کتنی توفیق ملی, اور اس میں رکاوٹ کون بنا, ہم یا شیخ؟ دیکھو اگر اس چیز پہ نظر رکھیں گے तो पता चल जाएगा कि देखो ये मारफ है, ये चीज है जिसको हासिल करना था कि शेख की सोबत में आने वाले को अल्लाह ताला की मोहब्बत नसीब हुई, अल्लाह का खौफ नसीब हुआ, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा नसीब हुई। आप इसको छोटी बात समझते हैं, ये छोटी करामत है। एक बंदा आए बयान सुने, कोई अल्लाह नसीहत अल्लाह वाला करे और बंदे के जो है अंदर नेकी आ जाए, इससे बड़ी करामत और क्या हो सकती है भाई? आप बताओ तो सही कि आपको एक सुन्नत पे अमल करने की तौफीक मिल जाए किसी की सोबत में आने से, तो आप यू समझिए 100 बार जान कुर्बान करने के बराबर है। ये तो एक सुन्नत मिल गई आपको, जिक्र की लज्जत मिल गई, अल्लाह की याद मिल गई, ओए इमेजिन तो करो, इससे बड़ी और करामत क्या चाहिए? इससे ज्यादा करामत वाली चीज और क्या हो सकती है कि याद इलाही नसीब हो जाए, इत्तबाए सुन्नत नसीब हो जाए। ये जो है ये चीज है, ये मारफ है जो मुर्दा दिलों को जिंदा कर दे। किसी की सोबत में आकर हमारे हजरत जी के एक खलीफा रहमतुल्लाह अलैह जो है हजरत मौलाना अब्दुल वहाब रहमतुल्लाह अलैह फरमाया करते थे कि जिसकी सोबत में आकर तुम्हारे दिल में एक आग जल जाए अल्लाह की मोहब्बत की, अंदाजा तो करो उसके दिल में अल्लाह की कितनी मोहब्बत की आग जल रही होगी, कैसे लौ भड़कता होगा उसके सीने में कि जिसकी सोबत में बैठकर तुम्हारे सीने में गर्मी महसूस हो जाती है। आग के पास आप बैठे और आपके हाथ भी गर्म गर्म होने लग जाए, है जी, बार जिस्म गर्म होने लग जाए, है जी, तो आप बताओ क्या आग के अंदर गर्मी कितनी होगी? बगैर शेख की गर्मी, बगैर शेख की कैफियत के तुम्हें कैफियत मिल गई, वाह वाह कमाल हो गया, चीनी मीठी नहीं है, तुम्हारी जुबान मीठी हो रही है, बर्फ ठंडी नहीं है और सारा गिलास ठंडा हो रहा है जिसमें बर्फ डाली हुई है, ये कैसे मुमकिन है कि भाई शेख के अंदर वो कैफियत ना हो, सालकीन में पैदा होने लग जाए, ये कैसे मुमकिन है? अल्हम्दुलिल्लाह ये इनके सीनों में अल्लाह ताला की जो है मोहब्बत हर वक्त मौजूद होती है। और दूसरी बात एक और करामत फरमाया हजरत जी ने कि मार्फत को जिसने पा लिया, जिसने मार्फत को पा लिया अल्लाह ताला ने उसको दावत व इरशाद के ऊपर फायज कर दिया। जिसने अल्लाह की मार्फत को पा लिया अल्लाह ताला इसको अब हदायत को आम करने के लिए एक मंसब दे देता है जिसमें वो बैठकर नसीहत करने लग जाते हैं, दूसरों को नसीहत करते हैं, उनकी नसीहत से लोगों को फायदा होता है। हाँ ऐसे बुजुर्ग भी गुजरे हैं जिनको अल्लाह ताला ने मकाम हैरत में रख दिया, इनको जो है दावत इरशाद में काम नहीं दिया, ये मकाम हैरत में चले गए। ऐसे जिक्र करने वाले थे कि बस अल्लाह के साथ एक ताल्लुक उनका जुड़ गया और बस इसको मकाम हैरत कहते हैं कि या अल्लाह तो इतना बड़ा वराउल वरा सुन्ना वराउल वरा है, बस इनकी जिंदगी उसी हाल में गुजर जाती है। लेकिन खुद इरशाद जो होते हैं, जो दावत तबलीग का काम कर रहे होते हैं, इनको अल्लाह ताला ने फौकियत दी है, ये मारफत का एक आला मकाम है। और ये चीज किस चीज से मिलेगी? अपने शेख के बारे में सही अकीदा होगा। लोग आते हैं उनका अकीदा ही सही नहीं होता, मिसाल के तौर पर कितना सब चेक ही करते रहते हैं ये शेख ठीक भी है या नहीं है, अकीदा ही सही होता, चेकिंग करते रहते हैं, सोचते रहते हैं, सोचते रहते हैं, सोचते रहते हैं, रोटते रहते हैं, बैच भी कर ली और उसके बाद टेस्टिंग भी करते हैं। ये ऐसे जैसे आपने निकाह कर लिया तो फिर उसके बाद बीवी देखती है खामत ठीक है कि नहीं है, और खामत देख रहे बीवी ठीक है कि नहीं है। भाई यार तुमने कबूल कबूल किस लिए किया था? अब तो मोहब्बत करने का वक्त है, मोहब्बत करो। अब टेस्ट करने का कुछ टाइम है। और जो बंदे बेवकूफ होते हैं वो शादी करने के बाद टेस्टिंग शुरू कर देते हैं। ये टेस्टिंग पहले करने वाली चीज होती है, पहले छान पटक करना भी नेक है शरीफ है कौन है क्या करता है क्या नहीं करता। अब तो निभाने का टाइम है, निभाओ। वो बाद में टेस्टिंग शुरू कर देते हैं। बिला आखिर क्या होता है, तीन महीने छह महीने गुजरते कहते हैं हमारा मैच नहीं हुआ, मैच नहीं हुआ तो फिर आप क्या करें? अब वो जनाब बुरे बुरे काम करेंगे घर में, या लड़ाई करेंगे झगड़े करेंगे, शैतान बड़ा खुश होगा वंडरफुल काम कर रहे हो, या फिर तलाकों पे पहुंच जाएंगे। तो ऐसे भी होते हैं सारकिन, ऐहद कर लेते हैं, ऐहद करने के बाद भाग जाते हैं। क्या करें भाई, भाग गए हो, बाद में टेस्ट जो करते रहे तो भागना ही है ना तुमने। हालांकि अकीदा क्या होना चाहिए, जो हजरत मुजद्द सानी रहमतुल्लाह का अकीदा था। मुजद्द सानी रहमतुल्लाह फरमाते हैं कि मेरा पक्का अकीदा ये था कि हजरत अबू बकर सिद्दीक के बाद अगर किसी को शेख कामिल मिला तो वो मैं हूँ। जिस तरह हजरत अबू बकर सिद्दीक को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो है कामिल जो है एक उस्ताद की शक्ल में मिल गए, उसके बाद अगर कोई खुश नसीब है तो वो कहते थे मैं हूँ कि मुझे मेरा शेख इतना कामिल मिल गया अल्हम्दुलिल्लाह। कहते इस अकीदे ने मुझे वक्त का मुजद्दिद बना दिया, मुझे दलसाई बन गए। तो अकीदा जो है इसमें कमजोरी नहीं होनी चाहिए। फैज को हासिल करने के लिए आज का मजमून क्या है, ये शेख से जो फैज हासिल होता है, पहली बात समझाई थी कि ये फैज होता क्या है, ये नूर है। और ये जो है जब किसी को खलीफा मजाज बनाया जाता है तो हमारे हजरत जी उसको ये नूर अता करते हैं, और ये आता कहाँ से, ऊपर से आता है। और हजरत जी किसको खलीफा बनाते हैं, जिसके लिए उनको शरा सदर हो जाती है, जब मुकम्मल कामिल वो इस चीज को समझ जाते हैं, अल्लाह ताला जाहिर कर देता है, उस अमानत अमानतदार को दे देते हैं। जब वो दे दी और उसके साथ साथ इसको कहते हैं निस्बत ट्रांसफर करते हैं। निस्बत जब ट्रांसफर हो गई, अब यूं समझे कि उसको वो रिसोर्सेज मिल गए जिसके साथ उसने इस हदायत को फैलाने का काम करना है। हाँ अलबत्ता ये है कि किसी को जॉब मिल जाए और जॉब ना करे तो फादर रिफायर कर दिया जाएगा, है जी, या जॉब मिली और जॉब को गलत तरीके से करना शुरू कर दिया तो साझा है फिर क्या करेंगे, उसको निकाल दिया जाएगा। हजरत जी ने किसी को खिलाफत दे दी और देने के बाद उसने काम ही नहीं किया, वो बैठ गया थे चुप करके गुरुत करके कि जी मुझे मिल गई है तो अब आगे किसी को नहीं देनी। मैं आपको एक बात बताऊं, जब साझे इसको हजरत जी ने इजाजत दी तो भाई अब शुरू शुरू में किसी को क्या कहेंगे, आप आए हैं जी हमारे से बैठ करें, कितना मुश्किल सा काम है। तो ये आज बंद कमरे में बैठकर तवज्जोआत देता था, जो टूल हमें मिला उसको इस्तेमाल किया, वो तवज्जोआत वो फैंस बैठे हुए दे रहे हैं। पता नहीं कब क्या हुआ, लोगों ने खुद बहुत बैठ करनी शुरू कर दी। हमारे हजरत जी की आदत मुबारक है कि वो बात एक तो जनरलाइज जो है तवज्जो देते हैं, और दूसरा ऐसा भी होता है बाद मुल्कों को कंसंट्रेट करके भी वहां पर तवज्जो दे रहे होते हैं, बाद शहरों के ऊपर, बाद बंदों के ऊपर तवज्जो दे रहे होते हैं। और जिनका ताल्लुक होता है रिसीविंग वाला वो महसूस भी कर लेते हैं कि हजरत की तवज्जो हो रही है, ऐसा भी होता है। लेने वाला अगर हो सच्चा तो सुभान अल्लाह। अच्छा अब एक बात समझ में आ गई कि अकीदा का सही होना, और दूसरी बात भी समझो कि बंदी की सुपुर्दगी होना भी जरूरी है, सुपुर्दगी होना भी जरूरी है। इसको यूं समझ ले जैसे मैयत होती है ना, वो अपने गुसाल के हवाले होती है, दाएं पलटे बाएं पलटे, है जी जो मर्जी करता रहे, चू न चरा न चीख न चिल्लाना कुछ भी नहीं करती, वो तो पड़ी होती है। एक मैयत की मानिंद शेख के हवाले हो जाना, फुर्द हो जाना, है जी وہ کہے یہ تو کام کر رہی ہے یار یہ تو نہیں میں تو فلاں کرتا ہوں تو پھر تو ہو گیا نا کام. استاد کہے کہ بھائی یہ کتاب پڑھ. طالب علم کہے میں تو یہ نہیں پڑھتا میں تو فلاں پڑھوں گا. تو بندوں میں سپردگی نہیں ہوتی ہے جی. اللہ اکبر. حضرت تھانوی اقدس رحمت اللہ فرمایا کرتے تھے روحانیت میں گناہ اتنا خطرناک نہیں ہوتا جتنا بدگمانی خطرناک ہوتی ہے. شیخ کے بارے میں بدگمانی نہیں ہونی چاہیے. او جی ہمارے حضرت جی کو کیا پتا, حضرت جی کو کیا پتا ہے. او حضرت جی کو کسی نے کچھ کہہ دیا ہے, حضرت جی تو بس فلاں بندوں میں ہی مصروف ہو گئے, ان کی توجہ تو بس اس کی طرف ہو گئی, ہماری طرف سے دیکھتے نہیں ہیں. یہ سب بدگمانی کی باتیں ہیں, ان کو سمجھ نہیں آتی. یہ میری بات مجھے وہ ٹائم نہیں دیتے, میرے بارے میں فلاں نہیں کرتے, مجھے وہ نہیں ہوتا. تو لسٹ ہوتی ہے ہر ایک کو شیطان نے اس کے مطابق جو ہے ورغلایا ہوتا ہے, ورغلایا ہوتا ہے. اور دوسری خطرناک بات کیا چیز ہے کہ شیخ کی بے ادبی نہیں کرتے ہوتے, شیخ کی بے ادبی نہیں کرتے ہوتے, شیخ کی بے ادبی نہیں کرتے. اللہ اکبر. اب تک شیخ کی جو جگہ جس پہ بیٹھتا ہے نا شیخ, اگر کوئی بے ادبی کی نیت سے اس پہ بیٹھ جائے اللہ تعالی محروم کر دیتے. میرے پاس ایک بندہ تھا, قریبی ساتھی تھا. ایک مرتبہ نماز کا وقت ہوا تو میں نے اپنا رومال ایسے زمین پہ پھیلا کے نماز پڑھنے چاہی, اور میں چاہتا تھا یہ بھی پڑھ لیں کیونکہ جگہ کی تھی کہ جہاں پر ضرورت بھی تھی رومال کی اور جگہ, چلو پڑھ لیں. اس نے اس وقت بے ادبی کے انداز سے یہ کہا کہ مجھے کسی نے کہا ہے کہ شیخ کے رومال کے اوپر نہیں کھڑے ہوتے, اور ساتھ ہی ساتھ مسکرا بھی رہا تھا ہلکا ہلکا. میں نے کہا بھائی آپ نماز پڑھیں. اس نے نماز پڑھی, اس عاجز کے قلب کے اوپر یہ بات ظاہر ہو گئی کہ یار کچھ عرصے کے بعد نکال دیا جائے گا. اور واقعی ایسے ہوا کہ وہ بندہ جو محنت کر رہا تھا اور میرا ساتھ کچھ ہی عرصہ ہوا ہے کہ حالات بنے, اس کو اللہ تعالیٰ نے نکال دیا, طریقے سے نکل گیا, بلکہ بدعتی شیخ کے پاس جا پہنچا. اور جو ہے لوگوں نے مجھے اس کے قصے سنائے, میں نے کانوں کو ہاتھ لگایا یا اللہ معاف کر, اللہ معاف کر دے, اتنا برا انجام ہو گیا. مجھے بھی دکھ ہوا, تکلیف ہوئی, چھوٹی بات نہیں ہے شیخ. لیکن اسی وقت اس عاجز کے دل میں آ گیا جس انداز سے یہ بے ادبی کر رہا ہے یہ نکال دیا جائے گا. اپنی نماز پوری کی, وہ ہستا مسکراتا ہوا اپنے کام کو لگ گیا, ہم بھی خاموشی سے اپنے کام کو لگ گئے. لیکن اپنی آنکھوں سے دیکھا کہ اس کی اس بے ادبی کا انجام یہ ہوا. اور باقی ہمارے حضرت جی سے متعلق باتیں تو اتنی ہے کہ بھائی میں آپ کو کیا بتاؤں جی. اب ایک ہے معمولات کا اپنا فیض ہے جی, انسان معاملات کرتا ہے, یعنی جو تسبیحات مراقبے ذکر وقوف قلبی بتائی ہوئی ہے اس کو کرتا ہے, اس کا اپنا فیض ہے. پر ایک اور فیض ہوتا ہے ڈانٹ ٹپٹ کا, شیخ کی روک ٹوک کا, شیخ کے سمجھانے کا, شیخ کا ہارڈ ٹائم دینے کا, جس کا اپنا فیض ہوتا ہے. اصلاح کی جاتی ہے نا, کسی چیز کو مولڈ کیا جاتا ہے. اب لویا ہو, مولڈ کرنا ہو تو کیا کریں گے, آگ میں ڈالیں گے نا اس کو, اوپر سے ماریں گے اس کو ہتھوڑا ہیمر, اور اس کو مولڈ کرتے چلے جائیں گے. تو ہمارا نفس بھی تو لوہے سے بھی زیادہ سخت ہے. تو شیخ کیا کرے گا, وہ اس پہ اب ڈانٹ ڈپٹ کرے گا. ساری دنیا واہ واہ کر رہی ہے, جناب کمال کر دیا آپ نے, تو بڑی اچھی تقریر کی, آپ تو بہت اچھے ہیں, آپ تو یہ کرتے ہیں, آپ تو وہ کرتے ہیں. شیخ کے پاس آیا, شیخ نے آ کے ایسا ایسا نشتر چلایا, ایسا سرجیکل وہ ہوتے نا کٹ لگایا کہ جو اپنے نفس کے اندر جتنی میل کٹھی ہو گئی تھی ذرا اس کو تو ڈرین کر دو نا. لوگوں نے بڑی واہ واہ کر دی ہے. شیخ نے کیا کیا, ایک کٹ مار دیا. جب کٹ مارا اس نے, انہوں نے کہا دیکھو یار شیخ جو ہے نا یہ تو مجھے سمجھتے ہی نہیں ہے. سارے لوگ میری تعریفیں کرتے ہیں, میری واہ واہ ہو رہی ہے, مجھے اچھا اچھا کہہ رہے ہیں, اور شیخ جو ہے یہ جو ہے مجھے ڈانٹ رہے ہیں اور الٹا میرے برخلاف, اور اس کی صحبت میں بیٹھ کر اب اس کو مزہ نہیں آتا. کیونکہ باہر جو ہے تو نفس کو مزہ آتا ہے نا. شیخ کے پاس بھی آ کے وہ توقع کرتا ہے کہ یہ بندہ کیا توقع کرتا ہے کہ شیخ بھی میری اسی طرح تعریفیں کریں. یہ ایکسپیکٹیشن لے کر آتا ہے کہ میں نے یہ کمال کیے, فلاں کیا, یہ کیا, وہ کیا, اور شیخ بھی اب جو ہے تعریفیں کریں. ہمیں باربیڈوز جانے کا اتفاق ہوا, حضرت جی سے ملاقات ہوئی. حضرت جی کے سامنے ہی ایک مولانا صاحب جس کی تعریفیں کر رہے تھے, حضرت جی خاموش بیٹھے ہوئے تھے. آپ میں سے ہی ایک بھائی نے جو ہے مجھے بعد میں کہا کہ وہ سب لوگ اپریشیٹ کر رہے ہیں, حضرت جی نے ایسے ایکٹ کیا جیسے کوئی امپورٹنس ہی نہیں ہے. تو میں نے الحمدللہ دل میں کہا, موقع نہیں ملا اس کو سمجھانے کا کہ دیکھو اگر شیخ بھی مجھے اس طرح سے شابش شابش کرتا جیسے اور لوگ کر رہے تھے تو میرے نفس کا علاج کون کرتا جی؟ ایک حساب سے شابش تو ہوتی ہے, لیکن ایسا مکھن لگانا, بٹرنگ کرنا, یہ شیخ نہیں کرتے. عام پبلک تو کرے گی, ہر چیز کرے گی, شیخ جو ہے وہ کیا کرے گا, وہ ڈانٹ ڈپٹ بھی کرے گا, سمجھائے گا, بتائے گا. بلکہ جہاں کہیں نفس کے اندر پس کٹھی ہو جائے گی عجب اور تکبر کی تو وہ اس کو کٹ بھی لگائے گا, تو ڈرین کرے گا. سالکین کو کیا چاہیے, اس کے لیے تیار ہوا کرے. ہم اپنے حضرت جی کے پاس جب جاتے ہیں دو رکعت توبہ کی پڑھ کے جاتے ہیں, یا اللہ جو گناہ کیے معاف کر دینا, ہم اپنے شیخ کی صحبت میں جا رہے ہیں اللہ. اور جب وہاں جاتے ہیں اپنے آپ کو سب سے زندہ سمجھتے ہیں, اور وہاں جا کر اپنی تعریفیں نہیں کرتے, اپنے کمالات نہیں بتاتے, بلکہ اپنی نقائص پیش کرتے ہیں, حضرت میں بیمار ہوں, میرے پیٹ میں درد ہے, میرے جو ہے فلاں تکلیف ہے, فلاں تکلیف ہے, میرے اندر عجب ہے, تکبر ہے, میرے اندر بغض کینہ بھرا ہوا ہے, مجھے صاف و ستھرا کر دیں. ایسے پیش ہونا چاہیے. جیسے ڈاکٹر کے پاس جاتے ہیں بندہ کہتا ہے جی میرے پیٹ میں درد ہے, فلاں ہے, تو آپ جو ہے میرا علاج کر دیں. اللہ اکبر, ہم اپنے مشائخ کے پاس اصلاح کے لیے جاتے ہیں, تعویذ لینے کے لیے نہیں جاتے. الحمدللہ صحیح, ہم اپنے شیخ کے پاس تعویذ لینے نہیں جاتے. اور میں آپ کو بتاؤں یہ تعویذ لینے کا چکر کیا ہوتا ہے. آپ نے کبھی یہ بھی سنا ہے کسی نے تعویذ لیا ہو کہ میں آخرت میں اللہ میری مغفرت کر دے, میری تعویذ دے دو پھر سب. آپ نے یہ تعویذ تو سنے ہوں گے, میرے ہاں اولاد نہیں ہوتی, مجھے تعویذ دے دیں, میرا کاروبار نہیں چلتا, مجھے تعویذ دے دیں, میں بیمار رہتا ہوں, مجھے تعویذ دے دیں, مجھے فلاں پرابلم ہے, مجھے تعویذ دے دیں. یہ جتنی بھی چیزیں ہیں ساری کی ساری کس سے ریلیٹ کرتے ہیں, دنیا. آخرت کا تعویذ بھی تو لو نا بھائی, وہ تعویذ جو ہے اصلاح کے ملتا ہے. اصلاح کی نیت ہی نہیں ہوتی, آخرت کی کامیابی کی فکر ہی نہیں ہوتی, تو ہمارے ہم اپنے مشائخ سے تعویذ نہیں لیتے بلکہ اصلاح کرواتے ہیں. تو نیت کیا ہونی چاہیے, مجھے اصلاح چاہیے. سبحان اللہ, یہ سلسلہ عالی نقشبندیہ میرے بھائیوں, اس میں فیض بہت آسانی سے ملتا ہے, اس میں فیض بہت آسانی سے ملتا ہے. سبحان اللہ, حضرت خواجہ محمد معصوم رحمۃ اللہ فرمایا کرتے تھے کہ سلسلے میں طلب کی سستی کے علاوہ کوئی چیز رکاوٹ نہیں بنتی, بندہ طلبگار ہی نہیں ہوتا. वो चेंज चाहता ही नहीं है, चेंज नहीं चाहता। किसी ने थोड़ी सी चेंज ली तो उसे सेटिस्फाइड हो गया, चंद असबाब कर लिए बस, फिर अल्हम्दुलिल्लाह जिंदगी गुजर रही है। चलो बस, सारे लोग कहते हैं सूफी साहब, सब लोग तारीफें करते हैं और ये भी खुश और सेटिस्फाइड, और सुस्त हो जाता है बंदा, पड़ जाता है, बस काफी हो गया है। या और कुछ नहीं होगा तो शेख पे इल्जाम लगा देगा, अब हजरत की मेरे पर तवज्जो ही नहीं है जी, या फिर शेख को ही ना अहल समझ लेगा। ये बस क्या करें जी, जो कोई था उन्होंने समझा बता दिया, अब तो रूटीन ही हो गई है, यही काफी है। अगर रूटीन बना लेता अपनी तरफ से, और शेख इंतजार में फिरता रहता है कि यार कब इसकी तवज्जो होगी, कब ये मेहरबानी फरमाएंगे, हम भी कुछ करेंगे। हकीकत में 90% शेख की तवज्जोआत होती है जिससे इंसान को फायदा मिलता है, 90% शेख काम कर रहा होता है, और जो बंदे जितने भी जिक्र अज़कार कर रहे होते हैं ना, ये सिर्फ 10% उसके मुकाबले में काम कर रहे होते हैं। 90% काम शेख करता है, 10% काम जो है सालकीन कर रहे होते हैं, वो समझते हैं कि हम कमाल कर किए चले जा रहे हैं, लेकिन पीछे शेख की 90% मेहनत होती है। तो मोहब्बत शेख और अदब शेख है दो चीजें, और तीसरी चीज शेख के यहां सुपुर्दगी करना, हैंड ओवर कर दो, सरेंडर कर दो है जी। शेख जिस काम में लगा दे उस काम को लग जाओ, यही है कि इसकी बजाय ये नहीं ये कर दें, ये नहीं ये कर दें। हाँ किसी काम में लगा डिफिकल्टी आ रही है, आपने बता दिया अगर मुझे इस काम में तकलीफ आ रही है, शेख उधर से निकाल के और काम में लगा देगा। लेकिन अब जो है अपनी मर्जी का पास पे सेलेक्ट करना और शेख को फोर्स करना कि ऐसे नहीं ऐसे तरबियत करो, शेख समझाने को बैठे आगे से जवाब क्या देते हैं, नहीं हजरत ये बात नहीं है ये बात है, अल्लाह अकबर, इंसान हैरान रह जाता है, ये बात नहीं है तो ये बात है, तो तुझे ज्यादा पता है तो हम हाँ जो है आके मुरीद हो गया है नी? नस को जहां से जरा सी चोट लगाओ बस वहीं से जवाब क्या आएगा, नहीं 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 यहाँ कुछ नहीं है, इधर भी कुछ नहीं उधर भी कुछ नहीं, परफेक्ट अपने आप को शो करते हैं, पहले कहते हैं कि भाई इनको इनकी हालत ही छोड़ दो, ये ठीक होना ही नहीं चाहते, इनके यहां सुपुर्दगी है ही नहीं, मतलब क्या करेगा, छोड़ ही देगा ना उसको, अच्छा जी जो मर्जी करते करो, जिधर से पकड़े कहे जी आप में उजब है, कहे नहीं उजब नहीं है, तकबर है, नहीं जी तकबर नहीं है, आपके अंदर गुस्सा है, नहीं जी गुस्सा तो मुझे आता ही नहीं है, है जी बुखल है, कीना है, फलाह है, भाई कुछ भी नहीं है तो बीमार क्यों है, फिर नफ्स जो है वो गुनाहों का तलबगार क्यों है, कुछ भी नहीं है तो आप बताओ क्या करें, फिर ऐसे मरीज का इलाज कौन करे, आपके पास पेशेंट आए और आपको कहे जी मैं बिल्कुल परफेक्ट हूँ, आप उसको कहे जी दवाई खाओ, कहे खैर है मुझे ये भी दवाई दे रहे, मैं तो बिल्कुल सेम ठीक ठाक सकता हूँ, खाम खा दवाई देते हो तो आप भी से डिनाई करते हैं ना के सुपुर्दगी करते और कहते अल्हम्दुलिल्लाह आपने हमारी गलती पकड़ ली, यानी आप बताओ डॉक्टर ने अगर डायग्नोसिस कर लियो एक बंदे को कैंसर होने वाला है, आप उसको थैंक यू करेंगे या उससे नाराज हो जाएंगे, जो ये बता दे कि तुम्हारे अंदर ये नुक्स है और तुम्हें ये जहन्नम में ले जाएगा, उससे नाराज हो जाते हैं, बल्कि उसको सेटिस्फाई करने की कोशिश करते हैं, नहीं 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 मेरे पास तो ये बीमारी है ही नहीं, ये तो है ही नहीं ये टेक्निक, तो बाकी तो फिर आप टाइम वेस्ट करने के लिए आ रहे हैं ना, कंपनी के लिए आ रहे हैं, तो शेख का टाइम वेस्ट करना हो तो बस अब फिर चलो ये नहीं है कि आप आए फायदा उठाएं और माशाल्लाह खुश खुश जाए, हो गया काम आपका, शेख भी खुश। तो भाई हालकीन को चाहिए कि शेख के काम के अंदर आसानी पैदा करे, उसके लिए काम मुश्किल ना बनाओ। कैसे आसान होगा है जी, कि भाई जब आप शेख से मोहब्बत करेंगे, शेख से अदब करेंगे, अपने आप को शेख के सुपुर्द कर देंगे, शेख का काम आसान हो जाएगा है जी। बदगुमानी नहीं करेंगे, शेख के बारे में डाउटफुल नहीं रहेंगे। जब आपने एक मरतबा जांच पड़ताल कर ली, समझ ली कि भाई ये जो है शेख दुनिया का तलबगार नहीं, ये हमारे लिए आखिरत के लिए चाहता है जी, मुत्तबे सुन्नत है और कुरान हदीस पे अमल करने वाला है, बात खत्म। अब उसको इम्तिहान लेते रहो। आपने एक दफा देख लिया कि भाई माशाल्लाह बीवी खूबसूरत भी है और जनाब फला भी है, अच्छे नसब भी है, इसका तालीम याफ्ता भी है, फला भी है, निकाह भी कर लिया, आप घर में आके फिर उसका इम्तिहान शुरू कर दो, मैथमेटिक्स इसका अच्छा है कि नहीं है, यार वो तो अजीब बात है। अब टेस्ट करने की क्या जरूरत पड़ गई? पहले जो है टेस्ट कर लिया काफी है अल्हम्दुलिल्लाह। और वैसे मैं आपको एक बात बताऊं कि आज तो हाल ये हो गया है कि मुल्क ऐसे हैं जिसमें ये खानकाहों का निजाम अवेलेबल ही नहीं है, लोग तलबगार नहीं है, तो अल्लाह ताला ने भी ये दुकानें ही बंद कर दी हैं। तो जिस वो डिमांड एंड सप्लाई होती है ना, तो जब डिमांड ही नहीं है अल्लाह की मोहब्बत की, तो अल्लाह ने अपनी मोहब्बत की दुकानें भी बंद कर दी। डिमांड होगी तो आप देखना हर काउंटी के अंदर एक शहर बैठा होगा और वो जवाब अल्लाह की मोहब्बत बांट रहा होगा और लोगों को फायदे हो रहे होंगे। अब पूरा शहर है जी दुनिया की और माल की मोहब्बत में डूबा हुआ है, अल्लाह ने माल के दरवाजे खोल दिए इनके लिए, जल जाओ। और कहते जी लैंड ऑफ अपॉर्चुनिटी में आ गए हैं और आखिरत की अपॉर्चुनिटी अल्लाह ने क्लोज कर दी। तुम्हें दुनिया चाहिए तो दुनिया दे देते हैं जी, जिसको अल्लाह की मोहब्बत चाहिए होगी उस बंदे को अल्लाह ताला अपने औलिया कामिलीन के पास पहुंचा देगा, वो महरूम नहीं रहेगा। कहते हैं अब देखो ना हमारे हजरत जी से मुतालकीन इस वक्त लाखों की तादाद में है जी, और जो बंदा चाहता है अल्लाह ताला उसको वहां तक पहुंचा देता है, उसकी मुलाकात भी हो जाती है, उसको फायदा भी हो जाता है। तो चाहे ना तो फायदा नहीं होगा, उसको तो मुलाकात ही नसीब नहीं होगी। मीना के अंदर हम फिर रहे थे तो जी चाहा कि अल्लाह हजरत जी के साथ हम जो है जमरात कर लें किसी तरह, तो बस एक अंदाजा लगाया कि हो सकता है कि हजरत जी इस वक्त जो ना मीना जमरात कर रहे होंगे, तो पुरानी सी बात है। अब तो मुझे ग्रुप नहीं छोड़ता, मैं क्या करूं, मेरा जी भी चाहता है तो ग्रुप की वजह से मैं फंसा पड़ा होता हूँ। तो खैर बहरहाल ये भी अल्लाह का इनाम है कि अल्लाह ने ग्रुप की जिम्मेवारी दी हुई है। तो अब देखो दुआ मांगी या अल्लाह हमें हजरत के साथ जो है ना किसी तरह जमरात करवा दे, और हजरत जी ने मक्का मुकरमा से आना था मीना के लिए और जमरात करने थे। अब अल्लाह मैं कैसे ढूंढू हजरत जी को जी कब आएंगे, और अगर 5 मिनट भी आगे पीछे हो जाए तो भाई कैसे होगा, तो मुमकिन तो नहीं है ना, है ना। तो इस आजिज ने तो बस हाथ उठाए अल्लाह ताला से दुआ मांगी, अल्लाह मैं तो चाहता हूँ मेरे हजरत जी के साथ मेरे जमरात का हो जाता। तो मैंने पहले जमरे के ऊपर कंकरी मारी और कंकरी मार के तो जो है हम वहाँ खड़े होकर दुआ मांगते ना, तो दुआ मांगने के लिए खड़े हुए और दुआ क्या मांग रहे, यही मांग रहे अल्लाह मैं तो जमरात के लिए आ गया हूँ, अब जो है मेरे हजरत तो यहाँ है नहीं, तो मैं क्या करूँ, कैसे मैं जो है हजरत की दुआओं में शामिल हो जाता, फला करता ये करता। इतनी देर में मैंने महसूस किया कि एक ग्रुप जो है वो ऐसे मेरे पीछे पीछे होता हुआ, जैसे पीछे आगे करीब होकर खड़ा हुआ तो मैंने मुड़ के देखा तो उसमें जनाब हजरत जी दुआ मांग रहे, मैं जल्दी जल्दी पीछे हो गया और दुआ में शामिल हो गया, काफी वहां मजे लगे। देखो कहां हजरत मक्के से आ रहे हैं इतने क्राउड में और अब जमरात में मुलाकात का हो जाना, सुभान अल्लाह, ये अल्लाह का इनाम कर दिया। तो भाई जब मांगे अल्लाह अता कर देते, तलब रखोगे तो अल्लाह देगा। इस सिलसिले के अंदर जो कमी होती है वो किस सिलसिले से होती है? बेतलबी और सुस्ती की वजह से। ये अपने जहन में रखो। आज का बयान था, आज की जो मजलिस थी ये शेख के फैज से मुतालिक थी और शेख के फैज से कैसे फायदा उठाना उससे मुतालिक थी। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।